रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन शुरू। अधिवेशन कानून निर्माण र जनआकांक्षा सम्बोधनमा प्रभावकारी बन्ने सभामुख देवराज घिमिरेको विश्वास। शक्तिशाली गोर्खा भूकम्पको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना। भूकम्पपछिको पुनर्निर्माणमा नेपालले असाधारण काम सम्पन्न गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मेटा कम्पनी 7 दिनभित्र सूचीकृत नभए बन्द गर्ने। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको चेतावनी। र काश्मीर आक्रमणपछि एकअर्का विरूद्ध उभिएका भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन संयुक्त राष्ट्र संघको आग्रह। अब समाचार विस्तारमा। संघीय संसदको बजेट अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदको यो अधिवेशन कानून निर्माण, जनताका आकांक्षा सम्बोधन लगायत विषयमा प्रभावकारी बन्ने बताउनुभयो। कानून निर्माणमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि देखिएको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस अधिवेशनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम, बजेट तथा अन्य विधेयकहरू मार्फत जनतामा देखिएको निराशाको निराकरण गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकबाट सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन समेत भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2081 पेश गर्नुभयो। यसअघि बैठकमा सांसद श्यामकुमार घिमिरेले राजतन्त्र पुनस्थापनाको कुनै सम्भावना नरहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने सबैले बुझ्नुपर्ने बताउनुभयो। सांसद गोकर्ण विष्टले लोकतन्त्र स्थापनापछि देश विकासमा राम्रो परिवर्तन देखिएकाले केही भएन भन्नु गलत भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ। पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक बोहराको निधनमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगित भएको हो। सभाध्यक्ष नारायण प्रसाद दाहालले सभाको 18 अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो। 2072 साल वैशाख 12 गते गएको विनाशकारी गोर्खा भूकम्पको स्मरण गर्दै आज भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 10 वर्ष पहिले गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो। 7.6 म्याग्नेच्युडको भूकम्पले 8,979 जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परि 22,309 जना घाइते भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोर्खा भूकम्पको 10 स्मृति दिवसका अवसरमा आज धरहरा परिसरमा आयोजना गरेको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित एकीकृत बस्ती निर्माण गर्न कानून निर्माण गरेर अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले गोर्खा भूकम्पमा परि पुरातात्विक र ऐतिहासिक धरहरा लगायत लाखौं संरचनाहरू भत्किएको अवस्थामा नेपालले असाधारण पुनर्निर्माणको काम सम्पन्न गरेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले 2072 सालको भूकम्पले क्षति पुर्याएका संरचनाहरूको असाधारण पुनर्निर्माण भएको स्मरण गर्दै यस कार्यमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो। सभामा गृहमन्त्री रमेश लेखकले सरकार जुनसुकै विपद जोखिम न्यूनीकरण र सामना गर्नका लागि आवश्यक काम गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले संरचनाहरू निर्माण गर्दा भवन संहिता अनिवार्य पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको विकास र गोर्खाली जनताको सुख दुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गोर्खा भूकम्पको केन्द्रबिन्दु बारपाक सुलीकोट गाउँपालिका 2 बारपाकमा आज आयोजित भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोर्खा विकास निर्माणको कामलाई अगाडि बढ़ाउन सक्दो पहल र प्रयत्न भइरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले फेसबुक मेसेन्जर इन्स्टाग्राम लगायतका प्लेटफर्मका मुख्य कम्पनी मेटालाई 7 दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको छ। आज राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तर्क्रियामा मन्त्री गुरूङले मेटालाई 3 पटकसम्म सूचीकृत हुन पत्राचार गर्दा समेत व्यवस्था गरेको उल्लेख गर्दै हप्ता दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभयो। जुन देशमा व्यवसाय गर्यो त्यही देशको कानून पालना गर्दिन भन्नु मेटाको अपमानजनक प्रवृत्ति भएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनु भएको छ। थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्र संघीय कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग उहाँले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभयो। आवासीय चिकित्सकहरूले अस्पतालमा आज ओपीडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्का परेका छन्। सरकारी सरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन्। उनीहरूको आन्दोलनमा सरकारी चिकित्सकहरूले पनि ऐक्यबद्धता जनाएका छन्। नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल क्लिनिक मेडिकल कलेज र प्रतिष्ठानहरूका निर्देशक चिकित्सकहरूलाई आह्वान गरेको थियो। चिकित्सा शिक्षा आयोगको 16 बैठकको निर्णय अनुसार आवासीय चिकित्सकहरूले हालसम्म पनि निर्वाह भत्ता नपाएको भन्दै निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने संघले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। एक वर्षको अवधिमा कर्णाली प्रदेशका 13,35,000 जनसंख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। प्रदेशका 10 जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट नागरिकहरूले विभिन्न सेवा लिएको प्रदेश सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तमघास सिमलटारी सड़कमा 4 पक्की पुल निर्माण भएको छ। मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट 28 किलोमिटर लामो सड़क अन्तर्गत हुलाके फुलबारी घमीर र धनार्जी खोलामा 19,26,55,000 कुल लागतमा पुल निर्माण गरिएका मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिनुभयो। पुल निर्माण भएपछि इस्मा धुरकोट मदाने मालिका लगायतका नागरिकलाई राहत मिलेको छ। पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट 4 घाइते भएका छन्। आज प्रतापपुर गाउँपालिका 6 गुठी प्रसौनीका 36 रघुवीर केवट, प्रतापपुर 6 30 प्रेमे कोइरी, 28 उमालाल कोइरी र सुस्ता गाउँपालिका 5 मोहम्मद मियालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीर दत्त पन्थले जानकारी दिनुभयो। चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। आणविक शक्ति सम्पन्न प्रतिद्वन्दीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्का विरूद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ। भारतले विवादित मुस्लिम बहुल काश्मीरमा हालै नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ। संयुक्त राष्ट्रसंघ प्रवक्ता स्टेफेन डुजारिकले न्यूयर्कमा पत्रकार सम्मेलनका क्रममा पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ भन्नुभयो। प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघका राहत तथा कार्य एजेन्सी यूएनआरडब्ल्यूएले गाजामा करिब 50 दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामग्री जस्ता अत्यावश्यक वस्तुको गम्भीर अभाव भएको जनाएको छ। राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले गाजाको अवस्था अत्यन्त चिन्ताजनक भएको बताउनुभयो। उहाँले मानवीय दृष्टिले नाकाबन्दी तुरन्त हटाइनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक वित्त परिचालन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाउन आवश्यक भएकोले त्यसलाई कानूनी आधार दिन विधेयक ल्याइएको जानकारी दिनुभयो। अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्तका स्रोतहरू को परिचालन गर्न र त्यसको माध्यमबाट रोजगारी सृजना गर्न पनि विधेयक आवश्यक भएको धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विगतको तथ्याङ्कलाई हेर्दा नेपालमा पूर्वाधारमा वार्षिक 2-3 खर्ब रूपियाँ मात्र लगानी भइरहेको र लगानीको आवश्यकता र उपलब्धि बीच ठूलो कमी रहेको सन्दर्भमा लगानीको नवीन स्रोत र उपायहरूको खोजी गर्न विधेयक आवश्यक छ, अर्थमन्त्रीले भन्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने 2 दिने प्रदेश स्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समृद्ध कोशी प्रदेश, सम्पन्न नेपाल भन्ने संकल्प पूरा गर्न, राजस्व वृद्धि गर्न र रोजगारी सृजना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै 7 कानून संशोधन सहित लगानी मैत्री वातावरण सृजना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी विस्तार तथा प्रवर्धनमा केन्द्र, प्रदेश एवं स्थानीय सरकार बीच आपसी समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। कोशी प्रदेशको विराटनगरमा यही वैशाख 18 र 19 गते 2 दिने प्रदेश स्तरीय लगानी सम्मेलन आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। दार्चुलामा यर्सा गुम्बा संकलनको लागि अनुमति दिने कार्य शुरू भएको छ। अपिनम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख 1 साताबाट यार्चा गुम्बा तथा जड़ीबुटी संकलनका लागि अनुमति पत्र वितरण गर्न शुरू गरेको हो। जिल्लास्थित जड़ीबुटी संकलन व्यवसायी उद्योग वाणिज्य संघ दार्चुला तथा सुरक्षा निकायका प्रमुखहरू संघको छलफलपछि अनुमति पत्र वितरण शुरू गरिएको हो। यार्चा पाइने पाटन जेठ 15 देखि असार 15 सम्म खुल्ने भए पनि अनुमति पत्र वितरण कार्य शुरू भएको छ। यार्चा संकलन गर्न जाने अपिनम्पा संरक्षण क्षेत्रभित्रका स्थानीयको लागि 500 रूपियाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै संरक्षण क्षेत्र बाहिर रहेका जिल्लाभरिका स्थानीयहरूको लागि 2000 र जिल्ला बाहिरका स्थानीयका लागि 3000 रूपियाँ शुल्क निर्धारण गरिएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल सुपर लीग एनएसएलको तेस्रो संस्करणको विजेताले 80 लाख रुपियाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत विजेताले पुरस्कार राशि घोषणा गरेको हो। दोस्रो हुने टोलीले 30 लाख रुपियाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा 10 लाख रुपियाँ वृद्धि गरिएको हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साबिक विजेता ललितपुर सिटी एफसी र पोखरा थर्ड्स बीच शनिबार फाइनल खेल्दैछ। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनलमा पुगेको हो। पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एएफसीलाई हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन्। दुई गोलको अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब शहीद स्मारक बी डिभिजन लीगमा शुक्रबार टुसाल युथ क्लबसँग 2-2 गोलको बराबरीमा रोकिएको छ। यो नतिजासँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमायो। दोस्रो स्थानको भगवती 8 खेलबाट 18 अङ्क जोडेको छ। एक खेल कम खेलेको लीग लिडर प्लानिङ बोइजको 19 अङ्क छ। यता 8 खेलबाट 7 अङ्क जोडेको टुसाल 12 स्थानमा छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा भगवतीका लागि 2 गोल उज्जवल राईले गरे। टुसालका लागि सुजन माझी र निश्चल थापाले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ। साथै लुम्बिनी प्रदेशका तराईका भागहरूमा तातो लहरको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन शुरू, अधिवेशन कानून निर्माण र जनआकांक्षा सम्बोधनमा प्रभावकारी बन्ने सभामुख देवराज घिमिरेको विश्वास। शक्तिशाली गोर्खा भूकम्पको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना। भूकम्पपछिको पुनर्निर्माणमा नेपालले असाधारण काम सम्पन्न गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मेटा कम्पनी 7 दिनभित्र सूचीकृत नभए बन्द गर्ने, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको चेतावनी। र काश्मीर आक्रमणपछि एकअर्का विरूद्ध उभिएका भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन राष्ट्रसंघको आग्रह। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।